هذه بلند صلوات.
لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين أبي القاسم محمد وآله الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما على بقية الله في الأرضين وحجته على العالمين، أجل اللهم له الفرج، ولعنة الله على أعدائه أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: الذين إن مكناهم في الأرض أقاموا الصلاة وآتوا الزكاة وأمروا بالمعروف ونهوا عن المنكر. وقال: وما كان لمؤمن ولا لمؤمنة إذا قضى الله ورسوله أمرا أن يكون لهم الخيرة في أمرهم، فلا وربك لا يؤمنون حتى يحكموك فيما شجر بينهم ثم لا يجدوا في أنفسهم حرجا مما قضيت ويسلموا تسليما. سورہ حج، سورہ احزاب، سورہ نساء، آج تین مختلف آیتوں کی تلاوت کی گئی ہے، اور صرف یاد دہانی کے لیے کہ سورہ حج اور سورہ نساء کے حوالے سے ایک ایک گزارش کل کی جا چکی تھی. سورہ احزاب کی جس آیت کی تلاوت کی گئی ہے، اس کا پیغام تو وہی ہے جو کل کی آیتوں کا تھا، مگر یہ سورہ احزاب عاشورے کے دن اعمال عاشورہ کی نماز میں بھی تلاوت کیا جاتا ہے. باقی اس وقت تفصیل میں جانے کا موقع نہیں. وہ لوگ جنہیں ہم زمین پہ حکومت عطا کریں گے، ہم مکننا، جنہیں ہم حکومت عطا کریں گے، وہ نمازوں کا قیام کریں گے، زکوٰۃ ادا کریں گے، نیکیاں پھیلائیں گے، برائیوں کا خاتمہ کریں گے. سورہ احزاب: خبردار، نہ کسی مومن مرد کو یہ حق ہے، نہ کسی مومنہ عورت کو یہ حق ہے کہ جب اللہ اور اللہ کا رسول اس کے معاملات میں کوئی فیصلہ کر دے، اس کے اپنے معاملات کوئی فیصلہ کر دے، تو نہ مومن مرد کو یہ حق ہے، نہ مومنہ عورت کو یہ حق ہے کہ وہ اپنا کوئی اختیار استعمال کرے. اَن يَكُونَ لَهُمُ الْخِيَرَةُ، اختیار. تیرے رب کی قسم، یہ لوگ مومن ہو ہی نہیں سکتے جب تک کہ تیرے احکامات پر سر تسلیم خم کرنا اور اطاعت کرنا نہ سیکھے. قرآن کریم کا یہ پیغام مختلف انداز سے بار بار تکرار کے ساتھ آیا، تو سورہ نساء کی آیت کا پیغام سورہ احزاب میں اور واضح ہو گیا کہ جو تمہارے اپنے معاملات ہیں، گرچہ ہر معاملہ اللہ کا ہے، لیکن ظاہری اعتبار سے کہ ایک تو فرض کیجئے دین کا کوئی حکم ہو، شریعت کا کوئی مسئلہ ہو اور اس میں ہمیں وہ ماننا، اور ایک ہے کہ نہیں ہمارا کوئی ذاتی معاملہ ہے، ہمارے اپنے پرسنل میٹرز. قرآن کریم نے نہ صرف یہ کہ واضح کیا، بلکہ اتنی تاکید کے ساتھ کہ جو نماز اور روزے اور حج اور دیگر عبادتوں کے لیے بھی انداز نہیں، باقی جتنی عبادتیں ہیں اس میں ایک لفظ آ جاتا ہے صاحبان ایمان، مرد اور عورت کو الگ الگ کر کے بیان نہیں کیا گیا، لیکن یہاں مسئلہ اتنا اہم تھا کہ وما کانا لمؤمنن، مومن مرد الگ، مومنہ عورتیں الگ، دونوں کے لیے یہ ایک حکم ہے. اب مزید اس کی تفصیل و وضاحت آتی رہے گی، لیکن ایک جملہ جو کل کی مجلس میں کے شروع میں عرض کیا گیا تھا، اس کی جانب ایک اشارہ ایک ایسے واقعے کے ذریعے سے جو بہت مشہور، اور وہ یہ ہے کہ حکومت معصوم یا حکومت امام، جس کے لیے ہم اور آپ تڑپ رہے ہیں. اللہم انا نرغب الیک فی دولت کریمت تو عز بہا الاسلام. پورے ماہ رمضان تڑپ تڑپ کے جو دعا آپ مانگتے ہیں، ہر ایک کو معلوم ہے کہ دعا سال میں جب کبھی مانگی جائے جہاں کہیں مانگی جائے قبول ہے. اس لیے کہ دعا مانگی تو ایک ہی ذات سے جاتی ہے, وہ پورے 12 مہینوں کے لیے اپنی جگہ ہے اور وہ کائنات کی ہر جگہ موجود ہے. لیکن پھر بھی کربلا کی دعا کی طاقت کچھ اور ہے, رمضان کی دعاؤں کی طاقت کچھ اور. اس ماہ مبارک رمضان میں بھی افطار کے بعد جو خاص لفظ آیا ہے کہ افطار کے بعد تو اجرت لینے کا وقت ہے, محنت کا انعام لینے کا وقت ہے, اور آپ پورا مہینہ تڑپ کے کہتے کہ اللہم انا نرغب الیک فی دولۃ کریمہ. وہ لفظ بھی اپنی جگہ آپ آگے استعمال کرتے ہیں کہ اللہم انا نشکو الیک فقد نبینا وغیبت ولینا, کہ خداوندہ ایک شکایت تو ہماری یہ ہے کہ ہمارا آقا, ہمارا مولا, ہمارا سردار, ہمارا امام ہماری آنکھوں سے پوشیدہ, اس کی زیارت ہمیں ملتی, لیکن جب زمانے کے امام کی بات آ رہی ہے تو خالی زیارت کی بات نہیں آ رہی ہے, دولت کریمہ ان کی حکومت کی بات آ رہی ہے. تو اب جس کے لیے ہم تڑپ رہے ہیں تو قرآن کریم اور احادیث یہ بتا رہے ہیں کہ اس میں تاخیر کیوں ہو رہی ہے, وہ کیا اصول ہیں کہ جن کے بعد, یا وہ کیا کنڈیشنز ہیں جن کے پورا ہونے کے بعد پھر اللہ اپنا یہ وعدہ پورا کرتا. کون سا وعدہ؟ جو سورہ قصص کی اس آیت میں آیا, وَنُرِيدُ وَنَّمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ. ہمارا وعدہ ہے کہ جن لوگوں کو زمین پہ کمزور بنایا گیا ہم ان کو حکومت عطا کریں گے. وہ آیت کے جو زمانے کے امام نے ولادت کے فوراً بعد زمین پہ اپنی پیشانی رکھ کر تلاوت فرمائی تھی, تو یہ وعدہ جو اللہ کا, وَنُرِيدُ, وہی لفظ نُرِيدُ ہے کہ یُرِيدُ کے اعتبار سے یہ آیت تطہیر میں بھی آیا ہے, تو اللہ کا ارادہ پورا کیوں نہیں ہو رہا؟ اس کی شرائط میں سے ایک شرط جو اہم ترین شرط ہے جو کل بیان کی گئی تھی کہ ٹوٹل اوبیڈینس الاسلام ہوا, تسلیم, آنکھیں بن کر کے سر جھکا دینا اور عمل کرنا. اور میں نے کہا کہ میں اس کے لیے ہلکا سا اشارہ کر رہا ہوں کیونکہ آج کی مجلس دعائے توسل کی برکتوں کی وجہ سے ذرا سا وقت میرے پاس کم رہ گیا ہے, تو صرف ایک اشارہ اور واقعہ بہت مشہور, یہی جملہ تو اس امام معصوم نے ارشاد فرمایا تھا کہ جس کا اپنا لقب بھی صادق ہے, ہر معصوم صادق ہے لیکن ان کا تو لقب بھی صادق ہے, یہ جملہ انہوں نے تو ارشاد فرمایا تھا جب کسی نے سوال کی, اور کسی عام آدمی نے نہیں, چاہنے والے مومن نے, کہ مولا آخر آپ وہ جو حکومت امام ہے, میں الفاظ کو بہت اپنے الفاظ میں ڈھال رہا ہوں تاکہ کم وقت میں بات آپ تک پہنچ جائے, کہ مولا وہ کیوں آپ قائم نہیں کرتے؟ تو امام معصوم نے اس وقت زبان سے کچھ نہیں کہا, عمل کے ذریعے سے کیا پیغام دیا, جا کے آگ پہ بیٹھ گیا. عجب ذرا سا اس نے اعتراض نہیں کیا, صرف یہ کہ لاجک پوچھنا چاہیے جو آج ہمارے یہاں ہر آدمی ہر واجب سے پہلے پوچھتا کہ عمل کریں گے لیکن ذرا اس کی لاجک بتا دیں, جو ہر حرام سے پہلے ہم پوچھتے کہ ٹھیک ہے اس چیز کو چھوڑ دیں گے لیکن ذرا کوئی اس کی لاجک, کوئی فلسفی, کوئی دلیل تو ہونی چاہیے. اس نے صرف یہ پوچھ لی, مولا آگ پہ بٹھا کے آپ کو ملے گا کیا؟ اور امام معصوم نے دوسرے مومن کو جو امام کا قریبی صحابی, میں وقت بچانے کے لیے نام تک نہیں لے رہا, اس سے کہا آگ پہ بیٹھ جاؤ, بیٹھ گئے یعنی تندور میں. اور امام نے کہا جب ایسے ہمارے ماننے والے ہوں گے تو پھر ہم دیکھنا کہ کس طرح سے حکومت امام قائم ہوتی ہے. تو پیغام وہاں پہ وہی ملا, کوئی ہیزیٹیشن نہیں, کوئی کوئسچننگ نہیں. دیکھیں میں جس دنیا میں بیٹھ کر اور جس زمانے میں بیٹھ کر یہ بات کر رہا ہوں, 21ویں صدی ہے, مغربی دنیا کا بھی سب سے ترقی یافتہ ملک, وہاں یہ بات کہنا اپنا مذاق اڑوانا نہیں, لیکن میں چاہتا ہوں کہ لوگ میرا مذاق اڑائیں تاکہ اسی مذاق کے بہانے جو پیغام میں دینا چاہتا ہوں وہ پہنچے. کہ آنکھیں بند کر کے ماننا ہے حکم خدا اور حکم رسول کو, ہر ایک کے حکم کو نہیں. اب جب یہ منزل آئے کہ اگر آگ پر بیٹھنے کو کہا تو آگ پر جا کر بیٹھ جاؤ, تب حکومت امام قائم ہوتی ہے. لیکن اس کو میں مختلف انداز سے سمجھا کے پھر اصل موضوعات پر آؤں گا, اور اس کے اندر یہ مسئلہ بھی نہیں چلے گا. بار بار میری زبان پہ کچھ ایسے جملے آ جاتے ہیں جو مجھے خود بعض اوقات عجیب لگتے ہیں, کہ بات ہو رہی ہے امام معصوم کی, اور بات ہو رہی ہے نظام خدا کی, اور بات ہو رہی ہے اس حکومت کی جو اللہ اپنے معصوم بندوں کو دیتا، اور مثال کے طور پہ مراجع کا تذکرہ آ جاتا جن کی تمام تر عظمت کے باوجود ہم ان کو معصوم تو نہیں مانتے، مگر کیا کیا جائے، آج کل کچھ اتنا زیادہ ہر جگہ پروپیگنڈا ہو رہا کہ میں کسی بھی موضوع پہ بات کر رہا ہوں، ایک دم ذہن میں کوئی جملہ کسی مومن کا گونج اٹھتا تو ذرا سا ایک ربط ملا دیتا ہوں کہ جب اطاعت کی منزل آتی ہے تو یہ نہیں دیکھا جاتا کہ آج سے پہلے کہا کیا گیا تھا، آج کیا کہا جا رہا. بات عجیب ہوگی کہ نہیں، کہ آج سے پہلے آپ کو 10 سال کچھ کہا گیا، آج کہا گیا کہ نہیں، اب یہ نہیں ہے. بلکہ یہ مراجع پہ سب سے بڑا ایک اعتراض یہ بھی کہ جی ہم اپنے بچپنے سے تو کچھ اور سنتے آ رہے ہیں، آج یہ کچھ اور کہہ رہے ہیں. بہت سارے اعتراض ہیں، کوئی ایک تو نہیں، لیکن ایک ضمنی بات آ گئی اس لیے عرض کی. علی ابن یقین جیسا عظیم صاحب، یہ واقعہ بھی بہت مشہور، لیکن اتنے مشہور واقعات کو اگر میں بالکل بھی نظر انداز کروں تو اپنی مجلس کو آگے نہیں بڑھا سکتا ہوں. چھوٹا سا واقعہ، اس لیے تکرار اور بار بار کی تکرار کے باوجود ایک بار اور سن لیجیے. علی ابن یختی بحث ہو گئی، وہ معمولی آدمی تو ہے نہیں علی ابن یختی، ایک ایسی شخصیت ہے جن کی خاطر شریعت کا ایک حکم بدلا گیا. اچھا اب اس کو ہم بدلا تو نہیں کہہ سکتے ہیں، جیسے اگر آپ بیمار ہوں اور آپ سے کہا جائے کہ تیمم کرو تو یہ نہیں کہا جائے گا کہ حکم بدل دیا گیا. صحت مند آدمی کے لیے حکم وہ تھا، بیمار آدمی کے لیے حکم یہ ہے. حکم نہیں بدلا گیا، ہماری حالت بدل گئی ہے. لیکن اب اتنی ساری تفصیلات میں جانے کی ضرورت نہیں، پھر بھی میں اشارہ اس لیے کر دیتا ہوں کہ اعتراض کرنے والوں کو موقع نہ ملے. تو ظاہری اعتبار سے یہ کہیے کہ حکم شریعت بدل دیا گیا. بلکہ جب حضرت امام خمینی نے شہید مرتضی مطہری کو وہ اجازت دی تھی تو اشارتاً اپنے اس اجازت نامے میں علی ابن یقین کے اس واقعے کا بھی تذکرہ کیا تھا، اور وہ اجازت یہ تھی کہ ظالم کی نوکری کرنا یا ملازمت کرنا یا اس کے دربار سے منسلک ہونا حرام. البتہ ایسا شخص جو وہاں جا کر دین اور صاحبان ایمان کے لیے مفید ثابت ہو، تین چار شرطیں ہیں، میں بہت جلدی جلدی بات کرنا چاہ رہا ہوں، اس کو اجازت ہے، بلکہ اس کے لیے واجب بھی ہو جاتا. شاہ ایران جیسا ظالم جب شہید مرتضی مطہری کو تہران یونیورسٹی کی پروفیسرشپ کی آفر کی گئی تو امام خمینی جیسا عظیم مجاہد و انقلابی ظالم کی نوکری حرام ہے، لیکن کہا میں تمہیں اجازت دیتا ہوں کیونکہ مجھے معلوم ہے کہ تہران یونیورسٹی میں جا کے ان نوجوانوں پر جو تم محنت کرو گے اور ان کو اسلام کا صحیح سپاہی بناؤ گے. اب یہ اور اشارہ اس طرف، اصل تو وہ واقعات، علی ابن یقین ہارون رشید جیسے ظالم کے وزیر. ہارون رشید کا ظلم صرف اتنا ہی نہیں، اگرچہ سب سے بڑا ظلم تو یہی، 14 سال میرا ساتواں امام جس قید میں رہا وہ سارا کا سارا زمانہ ہارون رشید کا، اور آج بھی مشہد مقدس کے قریب جو اس کنویں کی آپ زیارت کرتے ہیں جس میں 60 سادات کو ایک رات میں ہارون کے حکم سے حمید ابن قحطبہ نے شہید کر کے اسی کنویں میں ان کے لاشیں پھینک کے کنویں کو بند کر دیا. یہ تو تھوڑی سی مثالیں، واقعات تو بہت زیادہ ہیں. تو علی ابن یقین اجازت چاہتے ہیں کہ مولا ظالم نے مجھے یہ آفر کیا، امام نے کہا میں صرف تمہیں اجازت دیتا ہوں. وہ امام جس نے صفوان کو اپنی ٹرانسپورٹ کمپنی بند کرنے پہ مجبور کر دیا. سارے مشہور واقعات ہیں، مجھے یہ واقعات بیان کرتے ہوئے خود بھی اس وقت شرمندگی اور خجالت محسوس ہو رہی. صفوان جو زمانے کی سب سے بڑی ٹرانسپورٹ کمپنی چلاتے، ٹرانسپورٹ مطلب اونٹ کرائے پہ دیتے، ہارون حج کے لیے ان کے اونٹ لیتا یا اور کسی کام کے لیے، وہ اونٹ ہارون کو دیتے بھی نہیں. امام نے کہا یہ بھی غلط، کہ مولا میں حج کے لیے اس کو اونٹ دے رہا ہوں. کہا لیکن اتنی تمنا تو ہے نا کہ وہ زندہ واپس آ کے تمہارے جانور تمہیں واپس کر دے. ظالم کی زندگی کی اتنی دیر بھی کسی نے اگر دعا کی، دعا بھی نہیں کی، خالی خواہش اس کے دل میں پیدا ہوئی تو یہ بھی ظلم میں شرکت قرار پائے گی. وہ امام جو اتنا برداشت کرنے کو تیار نہیں کہ تم وزیر بن سکتے ہو علی ابن یقین، साहिबान ईमान की मदद करो। यहाँ बुजुर्ग ज्यादा हैं, अब तो खैर सबसे ज्यादा बुजुर्ग मैं ही हो गया हूँ मजमे में, लेकिन फिर भी मेरे जैसी उम्र के बहुत सारे लोग। कराची के एक बहुत मशहूर कमिश्नर थे एटी नकवी, सर रजा अली रामपुर वाले के दामाद, लखनऊ के तबर्रा एजुटेशन में भी लखनऊ में डिस्ट्रिक्ट मजिस्ट्रेट थे, उनके बहुत वाकयात। और जब उन्होंने मुलाजमत इख्तियार की थी तो यही वाकया अपने जहन में रखकर अल्लाह से एक वादा किया था ना कि खुदा बंदा तेरे नुमाइंदे ने अली इब्ने यकीन को इस शर्त पर जालिम की नौकरी की इजाजत दी, मैं भी इस शर्त पे पूरा उतरूंगा और ये मेरा तुझसे वादा है कि मोमिन की मदद करूंगा। और फिर उसके बाद वह जॉब किया और फिर जो खिदमत की वो अपनी जगह, ये वाकयात किसी और तरफ मुझको ले जा रहे हैं नहीं। आज की मगरबी दुनिया का सबसे बड़ा मसला यह है कि मोमिन मोमिन की मदद करने को तैयार नहीं। जब औलाद वालिदैन तक को काबिले तवज्जो नहीं समझती, सिवाय उन वालिदैन के जिनको हुकूमत की जानिब से कुछ माली मदद मिलती है तो औलाद की भी मदद हो जाती, बाकी वालिदैन तक को अहमियत देने को तैयार नहीं है, वहां मोमिन की मदद। पहला सवाल यह होता है कि इसके बदले में हमको मिलेगा क्या। देयर इज नो फ्री लंच का जो कॉन्सेप्ट है वो साहिबान ईमान के बहुत सारी अहम इबादतों को खत्म कर रहा। कोई फ्री लंच नहीं होता ना यहां पे, तो किसी की मदद करें तो आखिर क्यों करें। तो उसमें ये बातें आगे चलकर आएंगी, अभी तो खाली इशारे हो रहे हैं लेकिन ये इशारे इतने फैल रहे हैं कि असल मौजू रुका जा रहा। तो अली इब्ने यकीन, मौला ये मुझे पेशकश हुई, ना मैं इसको ना करना चाहता हूं ना हां करना चाहता हूं, ये भी बहुत अहम जुमला है। अच्छा ये एक आदमी नहीं, यकीन खानदान मासूमीन का इंतहाई वफादार खानदान रहा, और इसके अंदर बाप और बेटा और फिर यानी कई बेटे यानी आप भाई और उनके औलाद, वो पूरा एक सिलसिला है। लेकिन मजालिस में आइम्मा ताहिरीन के वाकयात बयान करने का वक्त नहीं मिल पाता है, इस एतबार से इनको हम लोग छोड़ देते हैं। लेकिन आले यकीन, आले यकीन ये एक इस्तेला हमारे यहां मौजूद है इस पूरे खानदान के बारे में। मौला मुझे एक ऑफर हुई, ये इसलिए मैं जुमले पे रुक के जोर दे रहा हूं कि आज पूरी शिया दुनिया का प्रॉब्लम है लेकिन वेस्ट में ज्यादा प्रॉब्लम। दो मसले किसी को आ गए और वो समझने लगा कि जैसे इमाम मासूम के बाद अगर दुनिया में किसी का इल्म है तो मेरा ही इल्म। दो किताबें किसी ने पढ़ ली और वो समझ रहा कि बस अब कुरान के बाद जो है वो मेरी ही बात हुज्जत है, अपनी नजरियात और अपने जाती बल्कि शरीयत के भी मसले लेकिन आधे मसले। चुनाच अली इब्ने यकीन को ऑफर हुई, वो इतना जानते हैं इमाम मासूम के हालात को कि जालिम की नौकरी को एक लम्हे के लिए इमाम बर्दाश्त नहीं करते। नौकरी छोड़ो, जालिम को अपना ऊंट किराए पे दो, इमाम इसको बर्दाश्त नहीं करते। और भी बहुत सारे वाकयात हैं। शहीद दस्ते गैब शिराजी की एक किताब है गुनाहन कबीरा, हैदराबाद दक्कन से उर्दू तर्जमा हुआ है मेजर सिंह, उसमें जाके देख लीजिए चैप्टर 13 या 14 है जालिम की मदद। तो उसके अंदर नौकरी के अलावा उसमें उससे डीलिंग के अलावा और बहुत सारे वाकयात हैं, खास तौर पे सातवें इमाम के। तो पता है कि इमाम इतने सख्त मुखालिफ हैं, जैसे ही ऑफर आई थी मना कर देते। मुझे मालूम है कि इमाम मासूम इस अमल को एक लम्हे के लिए पसंद नहीं करेंगे, लेकिन नहीं, कहा कि शरीयत का मसला, एक ऑफर आई है मुझे इतना मालूम तो है लेकिन इसकी डिटेल भी इमाम से पूछो कि इस पर इसी तरह अमल करना है कि अमल नहीं करना। हमारे बाद नौजवानों ने आधी आधी तकारीर सुनी है बाद मराजे की, आधे आधे मसले सुने हैं, किन हालात के तहत हैं, किस इलाके के तहत हैं, किस माहौल के तहत हैं, वो तफसीलात भी पूछना पड़ती हैं इसको यहीं रोक कर। कहा मौला बताइए मैं क्या करूं, इमाम ने वही जवाब दिया जो अभी आपने थोड़ी देर पहले सुना, मोमिन की मदद करोगे तो इजाजत। खैर ये तो मैंने इनका जरा तारुफ कराया, जो अब मुझे महसूस हो रहा कि मैंने आपका वक्त एक तरह से ऐसे तारुफ में ले लिया जो आप में से हर एक को मालूम। ये अली इब्ने यकीन बहस हो गई किसी मोमिन से, वजीर हैं बल्कि शायद वजीर आजम भी बन गए थे एक वक्त में, मगर नमाज और रोजे के मसाइल पे भी डिस्कशन होता। यहां तो जरा आदमी किसी बड़े ओहदे पे पहुंच जाए तो नमाज रोजे के मसाइल उसको अपनी तौहीन महसूस होती। ये हम पीएचडी ग्रेड 21 यानी पाकिस्तान का ग्रेड 21, यहां तो मुझे पता नहीं ग्रेड होते भी हैं कि नहीं, वह इतना ऑफिसर और मैं ये مسئلے سیکھوں کہ وضو میں ہاتھ دو مرتبہ دھونا حرام ہے کہ جائز ہے اور اس سے مسئلہ صحیح ہوگا کہ غلط ہوگا. وہ وزیر اعظم اور اپنے دوست سے ڈسکس کر رہا ہے وضو کے مسئلے پر. آپ کو معلوم ہے واقعہ بہت مشہور ہے, علی ابن یقطین کے فضائل میں پہلے یہ واقعہ پڑھا جاتا ہے پھر وہ باتیں پڑھی جاتی ہیں جو میں نے ابھی بیان کی. آخرکار یہ طے آیا کہ بھائی تم اپنی بات کہہ رہے ہو ہم اپنی بات کہہ رہے ہیں, امام سے پوچھو. خط لکھا گیا, امام نے وضو کا وہ طریقہ بتا دیا. میں ذرا توہین ہے امام وہ, اچھا میں ذرا رک جاتا ہوں اس لیے کہ ابھی یہاں بہت جگہ خالی ہے, بعد میں آنے والوں کو پورا مجمع کراس کرنا پڑ رہا ہے, تو اگر ذرا سا آپ حضرات اس طرح تشریف لے آئیں, ذرا سا اس طرف, یہ ذرا ادھر آ جائیے. مجھے انگلش نہیں آتی ورنہ میں انگلش میں کہتا, کیونکہ اردو سن کے تو مجمع ٹس سے مس نہیں ہو رہا ہے. جو جملہ میں نہیں کہنا چاہ رہا تھا وقت کی کمی کی وجہ سے کہنا پڑ رہا ہے کہ بحث اس بات پہ ہو رہی ہے مسئلہ کہ وضو میں ہاتھ کوہنی سے انگلیوں کی طرف دھویا جائے گا یا انگلیوں سے کوہنی کی طرف. بحث اس بات پہ ہو رہی ہے کہ سر کا مسا ہوگا کہ سر کو دھویا, پیر کا مسا ہوگا کہ پیر کو دھویا جائے گا. علی ابن یقین 100% یقین کہ ہاتھ کوہنی سے انگلیوں کی طرف دھویا جاتا ہے, پیر کا مسا کیا جاتا ہے. دوست کا کہنا ہے کہ نہیں, ہم نے تو سینکڑوں کو نہیں ہزاروں کو نہیں لاکھوں مسلمانوں کو اس طرح سے وضو کرتے دیکھا. اس قسم کے بعض آرگومنٹ آج کل لوگ حج کے حوالے سے بھی کرتے ہیں, لیکن جیسا کہ میں نے کہا کہ میں بات کو بلا وجہ پھیلا رہا ہوں. اب علی ابن یقین کو 100% جیسے آپ کو 100% شیور کہ بھائی وضو میں تو ہاتھ کونی سے انگلیوں کی طرف دھویا جائے گا اگر کسی سے بحث بھی ہو جائے, اور آخر میں یہ طے پایا جائے کہ چلو مرضی سے پوچھو, تب بھی آپ اگر پوچھنے بھی جائیں گے تو اس یقین کے ساتھ جائیں گے کہ جواب کیا ملے گا. لیکن وہاں سے جواب آ گیا کہ جو تمہارا دوست کہہ رہا ہے ویسا وضو کرو. واقعہ بہت مشہور اور نتیجہ بھی آپ کے ذہن میں اس کا ہے, لیکن میں تو یہ بتانا چاہ رہا تھا کہ اطاعت جو ہے وہ اس کا دائرہ کتنا وسیع ہے اور کیا کیا چیزیں اس کے اندر شامل ہیں. جواب آ گیا جو تمہارا دوست کہہ رہا ہے وضو اس طرح سے کرو, ہاتھ الٹا دھو بجائے مسا کے پیروں کو دھو. اور اس آدمی کو یہ جواب ملا جس نے اپنی آنکھ سے ان امام معصوم کو اور ان سے پہلے ان کے بابا کو سینکڑوں بار وضو کرتے دیکھا, وضو کرواتے دیکھا, وضو سکھاتے دیکھا, وضو کی تعلیم دیتے دیکھا, اور وہ ہر مرتبہ جو طریقہ بتا رہے ہیں آج بالکل اس کے الٹ جواب آ رہا. اب میں نے پھر کہا کہ میں کوئی کمپیئر نہیں کر رہا ہوں, یہ ایک اسٹیٹس میں نہیں لا رہا ہوں, لیکن مرحجے کے فتوے کے بارے میں بہت سے لوگ یہ بات کہتے ہیں کہ آج سے 20 سال پہلے تم کچھ اور سن رہے تھے, آج کچھ اور سن رہے, تو کیا بھروسہ آج جو سن رہے ہیں 20 سال بعد یہ بھی بدل جائے گا؟ تو ابھی سے بدل دو مسئلے کو اپنی مرضی سے. آرگومنٹ کیا کسی صاحب نے کہ 20 سال پہلے ہم نے سنا کرسچن رجی سے, آج ہم سن رہے ہیں پاک, تو اب ہو سکتا ہے 20 سال بعد سنیں کہ ان کے ہاتھ کا ذبح شدہ گوشت بھی حلال ہے, تو کیوں 20 سال انتظار کرو, نیکی کا کام ہے آج ہی سے شروع کر دو اس پر عمل. اس قسم کے کئی مثالیں آتی رہتی ہیں ہم لوگوں کے سامنے, لیکن بات یہ ہو رہی کہ آنکھوں دیکھی بات ہے, امام سے سیکھی بھی بات ہے, وضو امام سے سیکھ کے آئے چھٹے امام سے, یا خاندان میں نے عرض کیا نا بہت قریب تھا معصومین کی, یا باپ اپنے بچوں کو بچپنے سے ہی امام کے پاس ٹریننگ کے لیے لے جاتا, لیکن جواب آیا طریقہ وہ, یہ نہیں آیا طریقہ وہ, وضو اس طرح سے کرو, عمل کرنا شروع کر دی. اور ابھی 1 مہینہ گزرا کہ جواب آیا کہ جس طریقے سے آج تک وضو کرتے چلے آ رہے تھے اور جو تم بحث کر رہے تھے اپنے دوست سے تم صحیح ہو, وہی پرانے طریقے پہ عمل کرو. پھر طریقہ اپنا بدل دی, ہم تو مرضی بدل دیں گے, اس طرح طریقے نہیں بدلا کریں گے کہ کل کچھ کہا آج کچھ کہا کل کچھ کہہ رہے ہیں. مرجعیت اور امامت کا کوئی میچ نہیں. مرجعیت کی جو مثال دے رہا ہوں یہ امامت کے حوالے سے نہیں, لیکن میں یہ عرض کر رہا ہوں کبھی حالات کے بدلنے سے مسئلے کو بدلنا پڑتا ہے. باقی بحث کسی اور موقع پر, ابھی تو ہی واقعہ ہے. اب آپ میں سے ہر ایک کو پتا کہ اس کا ریزن کیا تھا, وجہ کیا تھی, لوجک کیا تھا. لیکن علی ابن یقین نے پہلے سوال میں پوچھا کہ مولا لوجک کیا, نہ دوسرے جواب میں پوچھا کہ مولا لوجک کیا. مولا اتنے سالوں سے وضو ہم کرتے آ رہے ہیں جو آپ نے سکھایا, और आज आप कह रहे हैं कि नहीं उस तरीके से करो, कोई लॉजिक वॉजिक नहीं पूछ। और एक महीने के बाद खता गया कि नहीं वो जो तुम्हारा पुराना तरीका है वो उस तरह से करो। अली इब्न यकीन ने लॉजिक नहीं पूछी, इमाम ने खुद बता दी, वो अलग बात। क्या इब्न यकीन दरबारों में एक दूसरे की चुगली बहुत खाई जाती, तुम्हारे खिलाफ हारून रशीद को बहकाया गया, अगरचे बहकाया क्या गया, सही रिपोर्ट दी गई कि तुम आले मोहम्मद के चाहने वाले और हमारी इमामत के कायल हो। उसने कहा कि मैं खुद पहले चेक करूंगा फिर अमल करूंगा। चुनाचे एक दिन वो छुप के तुम्हारे घर के करीब खड़ा हो गया, मगरिब की नमाज के करीब, घर का दरवाजा खुला, उसने तुम्हें सहन में वुजू करते देख लिया और बेख्तियार पुकार उठा कि वो लोग गलत कहते थे, ये तो हमारा जैसा है। उसने सोचा घर के सहन में अकेले जब ये इस तरह से वुजू कर रहा, पहचान बनी है। इमाम ने लॉजिक बताई, अली इब्न यकीन न पहली मर्तबा लॉजिक पूछी, ना दूसरी मर्तबा लॉजिक पूछी, ना तीसरी मर्तबा लॉजिक पूछी, क्योंकि इताअत कहते ही इसको है कि जो हुक्म आता जाए, 50 साल एक बात कही गई हम उस पर अमल करें, और 50 साल के बाद बिल्कुल उसके उलट बात कही गई। इताअत तो इसी को कहते। मैं वो वाली मिसाल नहीं दे रहा हूं कि कोई खतीब आएगा और पूरी एक बात साबित करके जाएगा, आप कहेंगे वाह बिल्कुल ठीक कहा। दूसरा खतीब आएगा उसके उलट बात साबित करके जाएगा, आप कहेंगे वाह बिल्कुल ठीक कहा। तीसरा खतीब आएगा वो कहेगा कि भाई तुमने ए को भी माना बी को भी माना, तो आप कहेंगे तुमने भी बिल्कुल ठीक कहा है। मैं वो बात नहीं कह रहा हूं। जब हुक्म इमामत आ जाए, जब हुक्म रिसालत आ जाए, जिस वक्त जैसा हुक्म आ जाए हमको आंखें बंद करके अमल करना है, चाहे वो हमारे जाती मामलात के बारे में हो, चाहे वो दीन के इतने अहम अहम वाजिबात। ये नमाज और रोजा बहुत अहम वाजिब है, क्योंकि आप अपनी जगह पर इमाम जमाना की हुकूमत का जो भी कंसेप्ट जहन में रखिए, कुरान ने कहा कि अल्लज़ीन मक्कन्नाहुम फिल अर्ध अकामुस्सला, जिन्हें हम हुकूमत देंगे उनकी हुकूमत का आगाज होगा नमाज से। हमारे और आपके जहन में हुकूमत इमाम चाहे वो जमीन के खजानों का नाम हो और आसमान की बरकतों का नाम हो और जिस्मानी ऐब के दूर हो जाने का नाम हो और अमन अमान का नाम हो, लेकिन कुरान कहता आगाज होगा अकामुस्सलात नमाज से। तो ये बहुत अपनी जगह, ये भी बहुत अहम मसला, चाहे लोग समझे कि ना समझे, लेकिन इताअत, आंखें बंद करके जिस वक्त जो कहा जाए उसके मुताबिक अमल करना है। और ये इताअत का सिलसिला जब आगे बढ़ता, तो यहां पर एक बात और अर्ज कर दूं, क्योंकि कल भी मैंने ये अर्ज किया था कि जो असल आयत हमारे इस अशरे की है वो सूरह हज की आयत, और हज सूरह हज एक ऐसा सूरह है जिसमें खाली एक जगह लफ्ज हज नहीं आया, पूरा हज का तारीख, फलसफा, तामीर काबा, हुक्म और मसाइल सब आ गए। सूरह बकरा इतना बड़ा सूरह, 2.25 पारे, सिर्फ एक जगह गाय का एक मुख्तसर सा वाकया आया और उस पर पूरे सूरह का नाम बकरा हो गया मसलन, सूरह हज ऐसा नहीं। मगर इसी सूरह हज के जहां हुकूमत इमाम की आयत हज के हवाले से एक छोटा सा पैगाम इसी से मिला के, अलग नहीं, मौजू बदल नहीं रहा हूं, इसी से मिला के, हज में एक अहम तरीन हुक्म है जिसकी कल वजाहत हो गई, बल्कि हाजी की पहचान दुनिया के बहुत से इलाकों में यही कि वह अपना सर मुंडवा के आता, जिसे अरबी में कहते हैं हलक, सर को मूंदना, यह एक पहचान। अच्छा, आप यह भी जहन में रखिएगा कि दो मौके ऐसे होते हैं जहां इंसान का सर मूंदा जाता, एक जगह मुस्तहब है सुन्नत मुवक्कदा, एक जगह वाजिब। बच्चा पैदा होता है 7वें दिन उसका सर मूंदना मुस्तहब, सुन्नत मुवक्कदा, और हज जब करता है तो खास तौर पर पहला हाजी उसका सर मूंडना वाजिब। ये दो मौके इंसानी जिंदगी के ऐसे। अब जब ये बात आई है तो ज़िमनन एक बात और भी अर्ज कर दूं, ये बहुत छोटी छोटी बातें हैं जो अलग से बयान करने का वक्त और मौका नहीं मिलता। बच्चा पैदा हुआ उसका सर मूंडना, ये एक अलग अमल, बिल्कुल अलग अमल, और फिर उसका अकीका करना, ये एक बिल्कुल अलग अमल। ये दोनों का आपस में कोई रिश्ता नहीं, दोनों का आपस में कोई कनेक्शन नहीं, दोनों का आपस में कोई ताल्लुक नहीं। इसलिए कि हकीकी के हवाले से मैंने कई बार अर्ज किया कि जब किसी ने इमाम मासूम के पास अपने आप और अपने घर पर आने वाली मुसलसल मुसीबतों की कंप्लेन की, वो जो फारसी का शेर है खाना अनवरी वाला, बहुत सारे लोगों का मसला होता, फारसी का बहुत मशहूर शायर अनवरी, उसका एक बहुत मशहूर शेर है जिसका उर्दू खुलासा कि ऐसा लगता है कि बलाओं ने मेरा घर देख लिया कि आसमान से जो बला उतरती वो पता पूछती हुई मेरे घर पहुंच जाती है कि ये अनवरी का घर कहां पे है, हर बला मेरे लिए। तो बाज लोगों की जिंदगी ऐसी होती, अभी एक मुसीबत से नजात नहीं मिलती, अल्लाह अल्लाह करके, दुआएं करके और मन्नत करके और अमल करके मुसीबत दूर है, दूसरी आ गई, और दूसरी से फारिग नहीं हुई तीसरी आ गई, सेहत का मसला, रिस्क का मसला, औलाद का मसला, कितने मसले। तो वह घबरा के जब इमाम के पास आता है, जो भी ऐसा आदमी हो, और कई होते, तो इमाम एक सवाल ये करते हैं कि तेरा अकीका हुआ था कि नहीं हुआ था। अब हमारे यहां हिंदुस्तान और पाकिस्तान में हमारे बुजुर्गों ने बात बहुत अच्छी रिवायतें ऐसी कायम कर दी है कि आप पूछने की जरूरत भी नहीं। हमारे यहां हर बच्चे का अकीका जरूर होता, अब पता नहीं कनाडा में आके क्या होगा, लेकिन अंदाजा है कि कम अज कम पहली नस्ल तक जो अभी चल रही है, बल्कि दूसरे यहां तक तो रहेगा, तीसरी चौथी का नहीं पता। अब अकीका हमारे यहां तो होता है, लेकिन उस वक्त के अरबों में भी इतना ही कॉमन नहीं था। तुम्हारा अकीका हुआ है कि नहीं हुआ, अगर उसने कहा कि हमारा अकीका हो चुका तो फिर इमाम उसको दूसरे अमल और दुआएं बताते, और अगर उसने कह दिया कि मौला मुझे क्या पता, मेरे होश में तो ये अकीका हुआ नहीं, और अकीका आमतौर पर उस वक्त होता है कि जब इंसान होश में होता भी नहीं है सातवें दिन, मौला मुझे नहीं मालूम, इमाम ने कहा फिर अकीका कर लो, अगर शक है कि अकीका हुआ कि नहीं हुआ अकीका कर लो, इसलिए कि कुल्लो मौलूदिन मुर्तहिनुन बिअकीकतिह, हर बच्चा गिरवी रखा हुआ है अपने अकीके से, अकीका अगर करोगे तो गोया और बलाओं से उसको छुड़वाओगे। जो रहन आप कोई चीज या गिरवी रखते हैं, आपने रखवाई किसी के पास, पैसे लिए, जब पैसे वापस करेंगे तब आपकी चीज वापस मिलेगी। तो हर बच्चा इसी तरह से बलाओं पे गिरवी है, अब जब अकीका करेगा तो बलाओं से उसको नजात मिलेगी। एक बिल्कुल एक अलग तकरीर मैंने शुरू कर दी जो शायद अय्याम अज़ा की पहली तारीख यानी शब दो की मजलिस के लिए मुनासिब ना हो, लेकिन इसके जरिए मैं जिस उसूल तक पहुंचना चाहता हूं वो बहुत अहम मसला, क्योंकि यह अभी अभी जुमला मेरे जहन में आया, क्योंकि मरजियत पर होने वाले एतराजात में एक एतराज यह भी आ गया, बात मैं किसी और हवाले से कर रहा था, लेकिन वही मरजियत के ऊपर एक एतराज जिमनन, असल मौजू कुछ हो, तो अकीका अलग चीज है, बाल अलग चीज। चुनाचे अगर ऐसा कोई मसला हमारे सामने भी आता, बहुत परेशानी है, मुसीबत है, अकीका हुआ कि नहीं हुआ, कहानी मौलाना मुझे तो याद नहीं, बता सकता है बाप मर चुका है, बता सकती है मां मर चुकी, तो कर लीजिए अकीका, इमाम ने कहा जब शक हो तो यह अकीका कर लो, देखोगे कितनी मुसीबतें दूर हो जाती। तुम्हारा ना क्या फिर बाल भी मूंढना पड़ेंगे, उस वक्त समझाना पड़ता है ये दो अलग अलग अमल हैं, अकीका अलग चीज है, बाल मूंढना अलग चीज है, दोनों की तारीख इस्लाम ने सातवां दिन रखा, लेकिन अगर ये अलग अलग हो जाए तो कोई हरज नहीं। और यहीं पर बाल मूंढने और अकीके दोनों के हवाले से वो उसूल समझिए, जिसको मैं इसलिए भी बता रहा हूं कि ये बहुत सारी गलतफहमियां पैदा करता है, और इसलिए भी बता रहा हूं कि मरजियत पे एक इतराज होता है, दोनों के हवाले से एक उसूल, दोनों में, अकीके में तो पता है जानवर जबा करना, बाल मूंढने के बाद उसके वजन के बराबर चांदी सदके में दो, ये भी इंडिया और पाकिस्तान में लोगों को याद है, यहां का नहीं पता। अच्छा, अब यहां पे रुक के एक चीज, रावी ने कहा मौला ये बाकायदा हदीस है, ये आज के 21वीं सदी के किसी रोशन ख्याल मुफक्किर का नजरिया नहीं, हदीस है कि मौला अगर मैं जानवर जबा करने के बजाय इतने पैसे किसी को बतौर मदद दे दूं, सदका मदद, बहुत सारे ऐसे केसेस हैं आजकल कि जहां उसको आप गोश्त खिलाएंगे तो इतना फायदा नहीं, हर आदमी आजकल गोश्त खाता है, गरीब भी लोग गोश्त खाते हैं, लेकिन पैसे कैश ज्यादा फायदामंद हो सकते हैं, दवा के लिए, बच्चे की फीस के लिए, मकान के किराए के लिए, और बहुत सारे, मौला अगर मैं इसके बदले वो कर दूं, अकीका सदका नहीं है ये याद रखी, इसलिए सादात कराम के इसमें गुरेज करने की भी कोई वजह नहीं, लेकिन कितनी बातें मैं छेड़ रहा हूं, असल मौजू पर आ जाऊं। मौला ने, इमाम ने कहा कि बिल्कुल नहीं, ان اللہ یحب عراقۃ الدماء، اللہ عقیقے میں جانور کا خون بہانا پسند کرتا. حج میں بھی یہی کہ بجائے جانور ذبح کرنے کے جو وہاں ضائع ہو جاتے ہیں اگر ہم اتنے پیسے دے دیں، نہیں. اور یہاں بھی وہی، امام نے کہا نہیں، خون ہی بہے گا. اور اسی طرح سے بچے کے بالوں کے برابر چاندی. اچھا اب اگر ہم چاندی نہیں دے پا رہے ہیں یا دے سکتے ہیں نہیں دے رہے ہیں، اتنے کیش دے دیں، $5, $10, $20، یہ حساب کتاب مجھے نہیں آتا، نہیں یہ صحیح نہیں. اور یہاں سے وہ اصول آیا جو میں نے کہا، مرجعیت پر ایک اعتراض بھی بنتا ہے اور شریعت کو سمجھنے کا ایک بہت اہم فارمولا بھی. جب کبھی دین میں کہیں کچھ چیز دینے کی بات آ رہی تو بعض اوقات یہ آپشن اسلام دیتا ہے کہ اس کے بدلے کیش دے سکتے، اور بعض اوقات کہا جاتا ہے نہیں، وہی چیز دینا پڑے گی، کیش دینے کا کوئی فائدہ نہیں. فائدہ نہیں کا مطلب وہ ایک چیریٹی بن جائے گی، جس نیت سے دے رہے ہو وہ نہیں بنے گی. یہ یاد رکھیے گا، یا جب کبھی آپ کے سامنے کوئی مسئلہ شریعہ فلاں موقع پہ اتنا دے لو، تو پہلا سوال یہ کریں کہ وہی چیز دینا ہے کہ کیش دیا جا سکتا ہے. خود سے یہ ایزیوم نہ کر لیں کہ بھئی کیا فرق ہے کیش میں اور اس میں، وہ نہ دیا تو کیش دے دیا. مثال، یہ بہت اہم منزل پہ میں جا رہا ہوں لیکن صرف ہلکا سا اس کو ٹچ کر کے آگے بڑھوں گا، فی الحال یہ والی بات تو پوری ہو جائے. مثال، عقیقے میں جانور ذبح کرنا، جانور کے بدلے میں اتنے کیش دے دیں، یہ ہر ایک کو پتا ہے، ہر ایک سے مطلب 95% مومنین اور مومنات کو کہ نہیں جانور ہی ذبح کرنا، یہاں تو معلوم. بچے کے بالوں کے برابر چاندی، یہاں نہیں معلوم. بھائی چاندی کے بدلے ہم نے، سلور کے بدلے میں ہم نے ڈالر دے دی، وہ ڈالر ایک الگ سے نیکی ہو گئی لیکن جو مقصد بالوں کا تھا چاندی دینے سے وہ پورا نہیں ہوا. تیسری مثال، ماہ مبارک رمضان کے روزے اگر کوئی مجبوری میں نہیں رکھ پاتا ہے، بیمار آدمی، بوڑھا آدمی، ہر روزے کے بدلے میں 750 گرام کھانے پینے کی چیز دے گا، آٹا چاول، بجائے آٹا اور چاول کے ہوتے ڈالر دے دے، نہیں وہ نہیں کہلائے گا فدیہ. وہ آپ نے روزے کے بدلے میں کچھ نہیں دیا، وہ ایک الگ سے نیکی کر دی جو صبح شام آپ غریبوں کی مدد کرتے رہتے، مگر جو آپ کی نیت تھی کہ میں بیمار ہوں روزہ نہیں رکھ سکتا ہوں. میں پوری شرائط نہیں بتا رہا ہوں کہ یہاں بھی کوئی آدھا مسئلہ لے کے اعتراض نہ کرے، وقت نہیں ہے، لیکن اتنا ہمارے یہاں لوگوں کو معلوم ہے بھائی ہم بیمار آدمی ہیں، بہت بوڑھے آدمی ہیں، پورے رمضان روزے نہیں رکھیں گے، تقریباً ہم نے 23 کلو آٹا اس کے بدلے میں دینا، وہ اس کے بدلے کیش دے دیا، وہ نہیں بنا، وہ بدلہ نہیں بنا، وہ فدیہ نہیں ہوا، وہ غلط ہو گیا. وہ ڈالر ضائع نہیں ہوئے کیونکہ کسی مستحق کو دیے، لیکن وہ ایک عام چیریٹی بنی. آٹا ہے تو آٹا ہی دینا پڑے گا، یعنی کھانے پینے کی چیز ہے، فوڈ اسٹیپل، تو وہی دینا ضروری. تو جہاں کہیں یہ مسئلہ آ جائے سوال کیجئے. فطرہ، 3 کلو کھانے پینے کی چیز دینا، تو کیا ضروری ہے گیہوں دے اگر اس کے بدلے ڈالر دے دے؟ ہاں وہاں اجازت، وہاں اجازت. فطرہ جیسا اہم واجب فریضہ پورے رمضان کے روزے قبول ہوتے ہیں فطرے کے اوپر، وہاں پہ اجازت ہے کہ دینا تھا گیہوں یا آٹا، دے دیے ڈالر، بالکل صحیح. اور بیمار آدمی کو جو 750 گرام آٹا دینا تھا اس کے ڈالر دے دیے، غلط. اچھا اب یہ ہر جگہ کیس ٹو کیس، ہر جگہ آپ کو پوچھنا پڑے گا کہ یہاں جو یہ چیز دینے کی بات ہو رہی، یہی چیز دینا ہے کہ اس کے بدلے کیش دے سکتے. آج کی 21st century اور خاص طور پر ویسٹرن کنٹریز میں یہ مسئلہ لوگ جانتے بھی نہیں ہیں، مانتے بھی نہیں. ہر آدمی کے ذہن میں ہے کہ نہیں کیش ہے تو کوئی بھی چیز ہے اس کے بدلے کیش دے تو کیا فرق پڑتا. بلکہ آگے ایک جملہ ہوتا ہے کہ غریب کے لیے کیش زیادہ فائدہ مند. آٹا تو ہے ہر ایک کے گھر میں آج کل کی دنیا میں، اس کو ڈالر کی ضرورت ہے اور خرچوں کے لیے، میں تفصیل میں اب نہیں جا رہا ہوں، وقت بہت تیزی سے گزر رہا. لیکن یہی چیز جب واضح نہیں ہوتی، پھر بتا دوں کوئی ایک ہارڈ اینڈ فاسٹ رول نہیں ہے کہ جی ہر جگہ جہاں پہ یہ جملہ آئے تو وہ جو چیز ہے تو چیز ہی دینا، نہیں، کہیں پہ کیش کی اجازت ہے، کہیں پہ کیش کی اجازت نہیں ہے، ہر مسئلے کا الگ حکم، وہ آپ کو پوچھنا پڑے گا. فطرے کی میں نے مثال دے دی اتنی واضح مثال، اور بیمار کے فدیے کی مثال دے دی وہ بھی اتنی ہی واضح مثال. عقیقے کے اندر ہر آدمی جانتا ہے کہ جانور بھی ذبح کرنا، جو نیو بورن بیبی کے بال ہے اس میں اکثر لوگ چاندی کے بدلے آج کل کیش بھجوا دیتے ہیں. ہر ایک میں الگ مسئلہ. یہی چیز سمجھ میں نہ آنے کی بنیاد پر ایک اعتراض مرجعیت پہ یہ بھی ہوتا، اور چونکہ یہ اعتراض مرجعیت پر بھی ہے اور ایسا اعتراض ہے جو میری اصل آیت، اصل سے میری مراد ہے جو پورے 10 دن کی آیت، اس کی پہلی دو باتیں وہ کیا؟ زکات. اب جب حکم آتا ہے کہ زکات چیزوں پر واجب ہے، کیش پر واجب نہیں، اب وہاں پہ یہی اعتراض ہوتا کہ بھائی کیا فرق کیا پڑتا، پہلے سونے اور چاندی کی کرنسی تھی تو اس پہ زکات ہے، آج کل پیپر کرنسی ہے تو اس پہ زکات ہونی چاہیے. یہ ایک مسئلہ نہیں ہے، یہ اس کے پیچھے پورا ایک فلسفہ ہے، پوری ایک تفصیل ہے جو خالی زکات میں نہیں ہے، جو کفارے میں ہے، جو فدیے میں ہے، جو فطرے میں ہے، جو عقیقے میں ہے، جو صدقے میں ہے، جو بالوں کے برابر چاندی یا حج کے اندر جو پینلٹیز آتی ہیں، بنگاڑی کا سفر مرد نے کیا شرائط کے ساتھ بکرا دینا ہے پیسے نہیں چلیں گے، تو خالی زکات کو جب پکڑ کے ہمارے لوگ بیٹھ گئے کہ کیا یہ فتویٰ آج کل آ گیا مراجع کا کہ کرنسی نوٹ پر زکات نہیں ہے، لیکن اگر سونے اور چاندی کی کرنسی چل رہی ہے تو اس پر زکات ہے، تو واٹس ڈفرنس، دونوں میں فرق کیا ہے؟ تو کوئی یہ اونلی مسئلہ شریعت کا نہیں ہے جو آپ یہ فرق پوچھنے بیٹھے، شریعت کے سینکڑوں مسئلے جہاں پہ یہ اصول چلتا کہ آدھی جگہوں پر، آدھی جگہوں پر کیش دے سکتے ہیں کوئی فرق نہیں، آدھی جگہوں پہ نہیں دے سکتے. اب وہ بہت لمبی بات ہو جائے گی، لیکن چونکہ آیت الذین مکناہم فی الارض اقاموا الصلاۃ و ایتاء الزکاۃ، بات بات ابو زکات، اس میں بھی لفظ زکات آیا، اور جو میرا کل کا شروع کا جملہ تھا، کربلا کا جہاد حکومت امام زمانہ کا پہلا مرحلہ تھا اور وہاں بھی وہی اشہد انک قد اقمت الصلاۃ و اتیت الزکاۃ. اس لیے ضمناً یہ بات میں نے عرض کر دی، اصل مسئلہ کچھ اور چل رہا تھا، اور جو لوگ میری مجالس سنتے ہیں ان کو معلوم ہے کہ جو اصل مسئلہ ہو 10 دن کی مجلس کے بعد بھی ڈھونڈتے رہتے ہیں لوگ کہ وہ اصل مسئلہ گیا کہاں پہ. آج تو خیر 15 منٹ کے بعد میں واپس آ گیا اصل مسئلے پر، لیکن چونکہ اس حوالے سے ایک اہم فقہی غلط فہمی دور کرنے کا موقع ملا، اس میں نے کہا کہ موقع مناسب ہے یہ بات واضح کر دو کہ جب کبھی شریعت کے کسی بھی مسئلے میں کچھ دینے دلانے کی بات ہو رہی تو خود ہی سے اس کی تفصیل یا اس کی ایکسپلینیشن نہ کر لیجیے گا کہ بھائی وہ چیز دینا ہے اس کے بدلے کیش دے رہے ہیں کیا فرق پڑتا ہے. نہیں، ہر کیس کا الگ مسئلہ، پہلے معلوم کیجئے اس کے مطابق عمل کیجئے. خیر اب یہ باتیں مثالیں بہت زیادہ ہو گئیں، واپس آئی زندگی میں دو موقع جہاں پہ بال مونڈے جاتے ہیں، ایک ہے بچہ نیو بورن بیبی 7واں دن اس کے بال مونڈو، اور اس کے برابر چاندی، اصل چاندی، کیش نہیں، ڈالر نہیں، رقم نہیں، اصل چاندی صدقہ کر، اور ایک ہے حج، اور اس کے اندر تاریخ حج سورہ حج میں آئی حضرت ابراہیم کے حوالے سے، تو ایک بہت اہم اصول سمجھ لی. وہ یہ ہے کہ اکثر ایسا ہوا میرے ساتھ بھی کہ بازار میں کوئی چیز خریدنے گیا، یہ کوئی فرضی مثال نہیں بنا رہا ہوں، یہ تو زندگی کا روزانہ کا مسئلہ، کوئی چیز خریدنے گیا. اب ویسے تو میں بے کار آدمی ہوں اور مجھے ڈرائیونگ آتی بھی نہیں، گاڑی واڑی نہیں رکھتا میں، لیکن مثال میں گاڑی بھی آ سکتی، فرنیچر بھی آ سکتا ہے، مثلا کارپیٹ بھی آ سکتا ہے، گھر کے استعمال کی چیزیں، ڈریسز بھی آ سکتے ہیں، پاکستان کی حد تک بات کر رہا ہوں، بوتیک جہاں پہ ایک قسم کے لباس نہیں ہوتے، ہر لباس صرف ایک بنایا جاتا، کہیں بھی گیا فرنیچر کی مثال گئے، ایک بہت اچھا ڈائننگ ٹیبل، بیڈ، صوفہ پسند آ گیا، ڈسپلے میں لگا ہوا تھا، بڑے بڑے شوروم تو پاکستان میں بھی ماشاءاللہ، تو پسند آ گیا، آگے بڑھے اور کہا کہ بھائی مجھے یہ چیز پسند آ گئی ہے، یہ خریدنا. جو سیلز مین تھا اس نے کہا کہ معاف کیجیے گا، یہ بک چکا ہے، آپ دیکھ رہے ہیں اس پہ اسٹیکر لگا ہوا ہے سولڈ کا، تو بعض اوقات ایسا ہوتا ہے کہ شو روم میں کسی وجہ سے اب تک وہ ڈسپلے والی چیز رکھی ہے لیکن وہ بک چکی, تو کسٹمر کو غلط فہمی نہ ہو تو اس کے اوپر وہ ایک اسٹیکر لگا دیتے ہیں سولڈ. یہ میں پاکستان کی بات کر رہا ہوں, اور اپنے جہاں آج کل میں عارضی طور پہ پناہ کی تلاش میں بیٹھا ہوا ہوں وہاں کی بات کر رہا ہوں, کینیڈا کا مجھے نہیں پتا. بھائی وزیٹر آدمی کیوں جائے گا فرنیچر کی شو روم میں؟ جس گھر میں رہ رہے ہیں کیا وہاں کوئی کٹیا ہے کہ انہوں نے زمین پہ چٹائی بچھا کے مجھے سلایا ہے؟ ہر چیز موجود ہے, لیکن اندازہ ہے کہ دنیا میں ہر جگہ یہ طریقہ ہوتا. جو گاڑی آلریڈی بک چکی ہے چاہے وہ ابھی رکھی ہوئی ہے شو روم میں, سولڈ کا بورڈ لگا ہوتا ہے, یہ ایک اسٹیکر. یہ ایک چیز آج ہے اور ہمیشہ سے چلی آ رہی ہے دنیا میں. اب پہلے زمانے میں, پہلے زمانے سے مطلب حضرت ابراہیم, سورہ حج, آیت حج, موضوع اطاعت, موضوع اطاعت اور حکومت امام. وہاں ایک طریقہ تھا کہ جس طرح مختلف چیزیں لوگ خریدتے تو سب سے زیادہ جو اہم چیز مانی جاتی تھی وہ غلام. انسانوں کے خرید و فروخت اس کو نہ کہیے, ہے تو یہ انسانوں کی, لیکن وہ انسانوں کی خرید و فروخت کی نیت نہیں ہوتی تھی. جیسے آج کل گھر میں استعمال کے مختلف اپلائنسز ہوتے ہیں, اس زمانے کا یہ ایک قسم کا اپلائنسز تھا. بھائی آپ کو ویکیوم چاہیے, آپ کو واشنگ مشین چاہیے, آپ کو ڈرائر چاہیے, آپ کو کچن کے اندر بہت ساری مختلف چیزیں چاہیے کھانا پکانے کے لیے. یہ کام اس زمانے میں غلام کرتے تھے, غلام اس نیت سے خریدے جاتے تھے اور وہ ان چیزوں کا ٹرین بھی لیتے تھے. اس لیے غلام میں خوبصورتی اتنی اہم چیز نہیں ہوتی, طاقت. اب یہ میں کیا فضول باتیں کرنے لگا, ہاں واقعا فضول باتیں کرنے لگا, کوئی شک نہیں ہے. تو غلام اب مارکیٹ میں جیسے آپ جائیں گے, مثلا یہ جو مثالیں تھیں واشنگ مشین خریدنا, جائیے آپ شو روم میں, مختلف کمپنیوں کی مختلف برانڈ کی بہت ساری مشینیں رکھی, آپ کو یہ پسند آ گئی, غلام رکھے ہوئے. ہمیں یہ غلام پسند آ گیا کہ جو ہماری ریکوائرمنٹ ہے اس کے اعتبار سے یہ غلام بالکل پرفیکٹ. کسی کو گھر کے کام کے لیے غلام چاہیے, کسی کو کھیتی باڑی کے لیے غلام چاہیے, کسی کو گھر کی حفاظت کے لیے غلام چاہیے, ہر اعتبار سے. ہم آگے گئے اور ہم نے کہا کہ بھائی یہ بہت ہمیں پرفیکٹ لگ رہا ہے, یہ ہم کو چاہیے. اس نے کہا سوری یہ تو آلریڈی سولڈ, بک چکا ہے. مگر اس کی اس زمانے میں پہچان کیا تھی؟ آج تو آپ نے اسٹیکر لگا دیا یا بورڈ لگا دیا, کوئی نشانی لگا دی. اس وقت کیا نشانی تھی؟ حضرت ابراہیم کے زمانے کا اصول یاد رکھیے گا, تبھی آپ کی سمجھ میں. عقیقے کے موقع پر بچے کے بال موننا اور حج کے موقع پر حاجی کا سر موننا سمجھ میں آئے گا. اس وقت پہچان یہ تھی. اب لکھنے پڑھنے کا رواج تو ہے نہیں, اسٹیکر اور پیپر تو ہے ہی نہیں. چینیوں نے پیپر دریافت کر لیا ہوگا, باقی دنیا میں پیپر نہیں تھا حضرت ابراہیم کے زمانے میں. پہچان یہ تھی جو غلام بکھ جاتا اس کا سر مونڈ دیا جاتا تھا. یہ سر مونڈنا دور سے ایک پہچان ہوتی تھی. 500 آدمیوں میں بھی اگر کوئی سر مونڈا ہوا بیٹھا ہے تو پہچان ہو جاتی ہے, وہ نظر آ جاتا ہے, نمایاں ہو جاتا. میں توہین بھی نہیں کرنا چاہتا ہوں اور توہین کر بھی نہیں سکتا کہ میں خود اس کلب کا ایک ممبر ہو چکا ہوں, لیکن اب پیغام بھی آپ تک پہنچانا ہے توہین کیے بغیر. تو اب غلام جب آپ خریدنے جائیں گے تو وہاں 5 غلام نہیں ہوں گے, جو آقا ہوتے ہیں نا, 1,000, 2,000, 5,000, 3,000. کراچی کی بکرا پیڑی یا سپر ہائی وے پہ جو مویشی منڈی ہے, بہت سارے جو سر منڈے ہوئے. دیکھا آپ نے, پہچان ہے اس بات کی کہ آلریڈی سولڈ, کوئی اس کو خرید چکا. اور اگر غلط فہمی میں ہم پہنچ بھی گئے تو مالک نے یا سیلز مین نے کہا کہ یہ نہیں بک سکتا, یہ آلریڈی بک چکا. اب حج کے موقع پر اور بچے کی ولادت کے موقع پر بال مونڈنا, یہ خدا کی جانب سے ایک پیغام ہے شیطان کے لیے کہ شیطان جا ہر ایک کو بہکا, ان کو نہ بہکا, یہ آلریڈی میرے ہاتھ بک چکے ہیں, یہ میرے ہاتھ بکے ہوئے بندے ہیں, یہ میرے وہ بندے ہیں جو خاص میری حفاظت میں, ان کے قریب نہ جانا. حاجی کا سر مونڈنا بھی یہ پیغام ہے, پیدا ہونے والا بچہ جو معصوم پیدا ہوتا ہے اس کے لیے بھی شیطان کو یہ پیغام دیا جا رہا. یاد ہوگا آپ کو کہ شیطان کو جب نکالا گیا, فخرج فإنک رجیم, نکل جا تو رجیم ہے, تو کہہ کے نکلا تھا تیرے ہر بندے کو بہکاؤں گا سوائے مخلص بندوں کے. یہ پیغام ملا اسے, یہ ہیں وہ مخلص بندے جنہیں تو خود بھی مانتا ہے کہ میں نہیں بہکا سکتا, یہ میرے ہاتھ بک چکے ہیں. اب بچہ پیدا ہوا یہ معصوم, یعنی اللہ نے پیغام دیا یہ بچہ معصوم ہے. کیسے پیغام دیا؟ وہ سر منڈوا کر. اس کی ایک وجہ یہ ہے, اور بھی وجوہات ہوں گی, سر منوا کر یہ پیغام دیا یہ معصوم ہے شیطان اس کے قریب نہ جانا. لیکن گڑبڑ کیا ہوئی؟ جو فراڈیے دکاندار ہوتے ہیں وہ یہی کرتے ہیں, آلریڈی سولڈ, چیز بک چکی ہے, دوسرا کوئی آ گیا کسٹمر اور وہ زیادہ پیسے دے رہا, وہ جلدی سے لیبل ویبل ہٹایا اس کے ہاتھ بھیج دیا. اور پھر جو پہلا والا کسٹمر آیا تو کوئی بہانہ بنا لی. آپ تو خود اس مرحلے سے گزرے ہیں, یعنی یہ نہیں کہہ رہا ہوں کہ آپ نے اس طرح سے فراڈ کیے ہیں, آپ نے ایسے فراڈ برداشت کیے. ہمارے یہاں تو بہت ہوتا, یہاں کے قوانین بڑے سخت ہیں. بعض جگہ پہ قوانین لوگوں کے شریف بنا دیتے ہیں, مزاج میں شرافت نہیں ہوتی ہے. خیر ادھر میں نہیں جا رہا ہوں, لیکن ہمارے یہاں تو یہ بہت زیادہ ہوتا ہے. عام چیزیں چھوڑیے, پورے پورے مکان, پورے پورے پلازا, پوری پوری جائیدادیں, فرشتوں کو خبر نہیں بک کے کسی اور کے ہاتھ چلے گئے. تو اب پیغام اللہ کی طرف سے یہ آیا کہ یہ بک چکا ہے. پھر بعد میں اگر کوئی گڑبڑ ہو, بچہ ہے تو گڑبڑ کون کرتے ہیں؟ ولکن ابواہ یحودان ہو ینصران ہو یجوسان ہو, یہ حدیث ہی کا جملہ, کل مولود یولد علی فطرۃ الاسلام ولکن ابواہ یحودان ہو ینصران ہو یجوسان ہو. ہر بچے کو اللہ اسلام پر پیدا کرتا, نشانی لگا کے شیطان تک کو بتا رہا ہے یہ میرے ہاتھ بکا ہوا ہے, یہ معصوم ہے, یہ میرے اختیار میں ہے, یہ میرے کنٹرول میں ہے, تیرا کوئی اس پہ زور نہیں چلے گا. ولکن ابواہ, حدیث کا اگلا جملہ, لیکن اس کے باپ اور ماں یا اس کو یہودی بنائے یا اسے عیسائی بنائے یا اسے مجوسی بنائے, اضافہ میں کر دوں, یا اسے بے دین بنائے یا اسے فاسق و فاجر بنائے یا اسے بے نمازی بنائے یا اسے شرابی بنائے یا اسے ڈسکو ڈانس کا عادی بنائے, یہ بعد میں والدین کی جانب سے گڑبڑ ہوئی. اللہ نے تو پیغام دے دیا بک چکا ہے. ہم جب بندوں کی چیز پہ ہاتھ صاف کرنے سے گریز نہیں کرتے ہیں تو یہ اللہ کا مال تو ویسے ہی. بہت سے لوگ کراچی نہیں پاکستان میں مسجدوں میں یہ کہہ کے چوری کرتے ہیں کہ آپ بولنے والے کون ہیں, یہ اللہ کا گھر ہے, ہم جانے اور اللہ جانے. اور یہ لفظ حدیث میں بھی آیا, سب سے بدترین چور وہ ہے جو اللہ کے مال میں چوری کرتا. پوچھا گیا یا رسول, پیغمبر کی حدیث, وہ کون ہے؟ کہا جو اپنی نمازیں پڑھتا ہے لیکن نمازوں کے اندر شرائط کو پورا نہیں کر رہا, جیسا رکوع کرنا چاہیے آدھا کر رہا ہے آدھا نہیں کر رہا ہے, یہ مال خدا میں چوری کر رہا ہے. یہ الفاظ حدیثوں کے ہیں. بعض اوقات حوالے نہیں دیتا ہوں تو لوگوں کو عجیب لگتا ہے. تو واپس آئی, بچہ خدا کا پیغام لے کے آیا, مومن کا بچہ ہے تب بھی, کافر کا بچہ ہے تب بھی, پیغام لے کر آیا. لیکن آئیے خاص طور پر حج پر, کیونکہ سورہ حج کی آیت ہمارا سرنامہ. جب میدان حج میں آپ نے اپنے سر کو منڈوا دیا تو یہ پیغام آ گیا کہ اب تک تو ہے شیطان, اگر یہ تیرے پاس رہا بھی ہو تو رہا ہو, بھول جا اس کے ماضی کو, اب یہ میرے ہاتھ بک گیا ہے, آج سے لے کر مرتے دم تک اب یہ میرا اطاعت گزار بندہ ہے. شیطان سمجھے کہ نہ سمجھے, کاش یہ مومن سمجھ جائے جو سر میں منڈوا کے آیا. یا آپ ایک چھوٹی سی بات اور عرض کروں, اب وقت نہیں رہا مزید کوئی بات کہنے کا, تو انشاءاللہ کل موضوع ذرا آگے بڑھے گا. اتنا سا ایک واجب کا عمل, لیکن کتنا بھرپور و مکمل پیغام. کہ آج کا مقصد یہ ہے کہ تم نے اپنے آپ کو اللہ کے ہاتھ بیچ دیا, آج تک کی ساری زندگی پر پانی پھر گیا شیطان کی محنت پہ. اور اسی لیے جملہ وہی آیا ہے جو میں نے عقیقے کی مثال دی, جس نے صحیح حج کیا کہ یومن ولدت امہ, وہ گناہوں سے اتنا پاک ہو گیا جتنا اس دن پاک تھا جس دن اس کی ماں نے اس کو جنا تھا. وہی معصوم بچہ, یہی حاجی 70 سال کا گناہگار, 70 سال کا سیاہکار, 70 سال کا شرابی, 70 سال کا کبابی, یعنی شرابی کے ساتھ کبابی, ویسے جا کے باربیکیو میں کباب کھائیے کوئی حرج نہیں ہے. تو اب یہ 70 سال اتنا ہی معصوم بن گیا, سر منڈوا کے اللہ کے ہاتھ چلا گیا. مگر پیغام تو شیطان کو مل رہا, لیکن اس مومن کو بھی یہ پیغام دیا جا رہا. شیطان کو پیغام مل رہا, آج سے یہ میرا ہو گیا, ہمیشہ سے میرا تھا, رسی توڑا کے بھاگ گیا تھا غلام, آج واپس خود خوشی سے, اپنی خوشی سے, اپنی ندامت سے میرے پاس آ گیا, اب یہ میرا ہو گیا. مگر یہ پیغام ہر ایک کے لیے ہے, کہ شیطان کے لیے بھی, کس کے قریب نہ جانا. جو حج کر کے آیا اب اس سے دور رہنا, وہ خود ہی بلا لے شیطان کو تو الگ بات ہے, لیکن یہ پیغام. سوال یہ کہ یہ پیغام اللہ نے انکمپلیٹ کیوں چھوڑ دیا؟ کیا مطلب؟ مردوں کا سر منڈنا ہے, عورت کو حج میں سر منڈوانا حرام ہے. بعض مسلمان مکاتب فکر میں, برادران اہل سنت کے ہاں, عورت کے لیے کسی بھی حالت میں سر منڈوانا حرام ہے. हमारे यहां यह मसला नहीं। ये दो मसले ऐसे हैं जिसमें हमारी फिका का, हमारी फिका से मतलब अहमे ताहरीन की बताई हुई शरीयत और टकराव। नंबर एक, तकरीबन सारे मुसलमानों के पास एक मसला है कि औरत के लिए आईब्रो बनाना हराम। हमारे यहां ऐसा कतन नहीं, जायज। और ये बाकी मुसलमानों के यहां इतना अहम मसला कि आप हजरात अपनी खवातीन से पूछिएगा जो हज या उमरे पे जाती हैं, तो मर्दों की तरह से तो औरतें नहीं जाती हैं वहां। जो औरतों की टाइमिंग है, रोज़ा रसूल की बात कर रहा हूं, मस्जिद नबवी, वक्त कम है, मेरे जहन में भी बातें ज्यादा हैं तो जबान इधर से उधर जा रही है। तो रोज़ा रसूल में जब खवातीन जाती हैं तो वो पहले उनको सहन में ले जाके बैठा देते हैं कि अंदर जो औरतें हैं वो निकलें, जगह बने तो फिर ये जाए। कॉमन सेंस की बात भी, ऑलरेडी पैक्ड। अब जो सहन में बैठाते हैं तो फिर ये वक्त क्यों जाए हो। मुख्तलिफ जबान बोलने वाली खवातीन उलमा मदीना यूनिवर्सिटी की पढ़ी भी आके भाषण देने लगती। हर जबान आपको अरबी भी मिलेगी, फारसी भी मिलेगी, उर्दू भी मिलेगी, मलबारी जबान भी मिलेगी, बहुत सारी। तो ज्यादातर उर्दू जबान में यह मसला हमेशा बताया जाता है कि आईब्रो बनाना कितना बड़ा गुनाह है, इसकी कितनी सजा है, कब्र में इस पर कितना अजाब है। इतना उसको अहम के रोजा रसूल के ऊपर जहां 5 मिनट मिलते हैं औरतों को बदलने के लिए, वहां आईब्रो का मसला जरूर छेड़ती हैं वह खवातीन मुबल्लिगात। अपनी खवातीन से पूछे, वैसे उमूमन हमारी खवातीन तो सुनती भी नहीं है कि वो क्या कह रही है, लेकिन जिन्होंने सुना है उनको पता। हमारे यहां ऐसा मसला नहीं है, जायज अमल है और सर मुंडवाना आम जिंदगी में औरत के लिए जायज। दो मौकों पे हराम होता। नंबर एक, किसी का सोग मनाने में सर मुंड दिया जाए तो वो तो बाज़ उलमा कहते हैं बाल भी अगर तोड़े तो उसका कफारा है, लेकिन ये बहस में जाने का वक्त नहीं। आज की तकरीर का अंदाज ही कुछ और हो गया। और नंबर दो, हज, जब औरत हज करती है मर्द की तरह तो मर्द एहराम पहनता है, सर मुंडवाता है, एहराम उतर जाता। औरत को अगर एहराम उतारना उतारना तो है तो वो थोड़े से बाल काटेगी, तकसीर, सर नहीं मुंडवा सकती। और अगर कोई औरत ज्यादा कुर्बानी देने का जज्बा जाहिर करे तो ठीक है, बशकल लगूंगी, बदनुमा लगूंगी, अजीब लगूंगी, लेकिन हुक्म खुदा की खातिर मैं बालों की कुर्बानी देती हूँ, सर मुंड देती हूँ, तो यह अमल गुना भी हुआ, एहराम में सर मुंडा कफारा भी हुआ, उसका एहराम भी नहीं उतरा। खैर, अब ये तफसीलात मैंने गलत फोरम पे गलत जगह छेड़ दी, लेकिन ये सिर्फ 3-4 मिनट मैंने लिए हैं इतने से मसले। असल बात तो आखिर ये पैगाम जो औरत के लिए, मर्द के लिए, औरत के लिए क्यों नहीं? भाई अगर अल्लाह कहता कि तुम्हें भी हज में सर मुंडवाना है तो जो औरतें हज पे जाती वो इस पे अमल तो जरूर करती। दिल चाहता कि दिल ना चाहता लेकिन अमल करना पड़ता है। हज बहरहाल एक ऐसी इबादत है जो टेम्परेरी सही हर एक को शरीफ बना देती। वहां जो बताते जाइए लोग अमल करते चले जाते। वहां औरत के लिए पैगाम नहीं दिया तो ये पैगाम मर्दों को क्यों मिला या शैतान को क्यों मिला कि इधर करीब ना आना, ये सर मुंडा हुआ है, ये बिक चुका है अल्लाह के हाथ, इससे तेरा कोई ताल्लुक नहीं है, ऑलरेडी सोल्ड। औरत के लिए पैगाम क्यों नहीं? औरत के लिए भी, लेकिन वही बात जो पैगंबर की एक हदीस, या रसूल अल्लाह मर्द जिहाद करते हम क्यों नहीं करते? कहा मर्दों का जिहाद मैदान में है, तुम्हारा जिहाद घर में बैठ के औलाद की तरबियत। जिहाद उन पर भी है, जिहाद तुम पर भी है, उनके जिहाद का तरीका अलग है, तुम्हारे जिहाद का तरीका अलग। बहुत सरसरी जो हदीस मैंने पढ़ दी, क्योंकि आगे 2-3 मजालिस का उनवान बनेगी, लेकिन उसी तरह का ये पैगाम तो असल में शैतान को देना और फिर तुम्हें भी देना, अल्लाह के हाथ बिक गए। मर्द का सर मुंडो तो ये पैगाम मिला कि ये अल्लाह के हाथ बिक चुका है, शैतान इसके करीब ना आना। औरत का सर मुंडा नहीं, औरत के सर के बालों पर जो चादर और स्कार्फ आ गया है, ये स्कार्फ शैतान के लिए पैगाम बन रहा है कि ये औरत अल्लाह के हाथों बिक चुकी है, ऐ शैतान इसके करीब ना आना। और यही पैगाम औरत के लिए है जो स्कार्फ तेरे सर पे आ रहा है, ये स्कार्फ दलील इस बात की है कि आज से तू हमेशा हमेशा के लिए अल्लाह की हो गई, अब अपनी जिंदगी में मुखालिफत ना करना। जो मर्द के सर मुंडने का पैगाम है उससे ज्यादा अहम ये औरत के स्कार्फ का पैगाम। और वाकई मैंने देखा कि मुसलमान तो मुसलमान, गैर मुस्लिम भी स्कार्फ वाली औरत, अगर उसने ढंग से स्कार्फ पहना, स्कार्फ पहनने के भी बहुत से तरीके हैं, वो मिक्की माउस वाला स्कार्फ नहीं है कि कान भी नजर आ रहे हैं और स्कार्फ भी, नहीं मिनी माउस शायद, चूहिया का नाम तो शायद मिनी है, मिक्की तो उसके शौहर का नाम है, खैर जो भी हो, तो ये इस्कार जो सही और ढंग से पहनते हैं, मैंने गैर मुस्लिमों को देखा है ऐसी औरत का एहतराम करते हुए। एक बहुत अहम पैगाम उसके जरिए मिल रहा है, मर्द तो सर मुंडवा के आए, 6 महीने के बाद दोबारा फसल लहलहा रही, औरत का ये स्कार्फ मरते दम का कब्र के कब्र में जाता है, तो यानी औरत को जो हज में पैगाम मिला है वो परमानेंट पैगाम उसके लिए बन गया है, और यही पैगाम जो औरत के लिए भी है मर्द के लिए भी है, सिर्फ तरीका अलग कर दिया गया। यही करबला का एक बहुत अहम मैसेज। पहले दिन से आका हुसैन को मशवरा दिया जा रहा है कि आका करबला अगर जाना ही है अव्वल तो आप भी ना जाइए, और अगर जाना ही है तो मर्दों को लेके जाइए और औरतों को लेके ना जाइए। ये औरतें मैदान जंग की मुश्किलात बर्दाश्त नहीं कर सकती, ये औरतें तलवार नहीं जला सकती, तलवार चलाना जानती भी हो तब भी नहीं, तो इन्हें क्यों ले जा रहे हैं? आका हुसैन का वही पैगाम था कि तरीका जिहाद का अलग होगा, लेकिन करबला के जिहाद में जो मर्दों का रोल है उतना ही अहम औरतों का भी। बगैर औरतों के शामिल किए हुए मेरा करबला कमीशन नामुकम्मल रहेगा। आज मसाइब बहुत मुख्तसर पढ़ने का इरादा इस वजह से कि मजलिस का वक्त बहुत ज्यादा हो गया और थोड़ी सी ताखीर से ही मजलिस शुरू हुई, कि दुआए तवसुल की बरकतें, मेरा अंदाजा है कि शायद शबे जुमा दुआए कुमैल की वजह से भी 10-12 मिनट के बाद मजलिस शुरू होगी, लेकिन खैर उसका मैं खुद भी वेट करूंगा कि कल क्या अनाउंसमेंट होता है। फिलहाल इतनी सी बात। हाँ, एक सवाल आपके जहन में आएगा, उसका जवाब दे रहा हूं ये मौजू से हटकर, और वो ये है कि आज शब-ए-2 मुहर्रम है, और 2 मुहर्रम को आका हुसैन करबला पहुंचे तो शब-ए-2 मुहर्रम को उमूमन करबला आमद के मसाइब पढ़े जाते हैं। और मैंने हमेशा जब भी काउंसिल के इस मेंबर से पहला अशरा पढ़ा तो हमेशा इस बात की वजाहत की है कि चूंकि आका हुसैन 2 मुहर्रम के असर के बाद करबला पहुंचे, यानी दिन खत्म हो रहा था, 3 की शब लगने वाली थी, तो वो मसाइब मैं पढ़ता हूं आने वाली मजलिस में जो 3 की शब होती। ये मैं वजाहत कर देता हूं, वरना बाज लोग बाद में सवाल करते हैं कि मौलाना ये तो मसाइब रह नहीं गए। अभी अगर मसाइब पढ़े जाएंगे तो आका हुसैन के करबला पहुंचने में तकरीबन 20 घंटे बाकी, और कल जो पढ़े जाएंगे तो घंटा या 1.5 घंटा पहले ही आका करबला पहुंचे होंगे। ये तो एक वजाहत उन लोगों के लिए जो बड़े से बड़े उलमा और खतीब को भी नहीं बख्शते हैं, तो ये जैसा तालिब इल्म, पूरी 1 घंटे की मेहनत उनकी निगाह में बिल्कुल बेकार होती है। 1 मिनट की गलती अगर उनके इल्म में आ जाए तो उस पर फौरन एतराज हो जाता। तो मैंने कहा कि पहले से जवाब दे दूं, बहुत मुख्तसर मसाइल। आका हुसैन जब मदीने से चल रहे थे तो वो तो कल आपने जो मसाइब सुने उससे रब्त देते हुए कि सुगरा को नहीं ले गए, इसलिए नहीं कि सुगरा लड़की है, लड़कियों को तो ले जा रहे हैं, औरतों को तो ले जा रहे हैं, बल्कि खानदान के बुजुर्गों से, खानदान के जवानों से, खानदान के दोस्तों से, खानदान के दूर के रिश्तेदारों से लेके सबने एक ही बात कही कि आका हुसैन अगर आपको जाना ही है तो अपने साथ इन मुखद्दरात इस्मत व तहारत को, फातिमा की बेटियों को, अहले हरम को लेके ना जाइए। मैदान जंग की मुश्किलात और आका हुसैन का हमेशा एक ही जवाब रहा जो परवरदिगार आलम ने फरिश्तों को जवाब दिया था, इन्नी आलम मा ला तालमून, जो मैं जानता हूं वो तुम नहीं जानते, मुझे पता है क्या होने वाला, और मुझे यह भी मालूम कि इस मैदान करबला के जिहाद में ज़ैनब और कुलसूम और मेरे घर की ख्वातीन, इनका हिस्सा कितना जरूरी और कितना अहम। ज़ैनब कुबरा खाली नाम की हद तक शरीकतुल हुसैन नहीं कहलाती, पूरे जिहाद में ज़ैनब का हिस्सा भरपूर तरीके से रहा, यहां तक ये भी कह दिया जाता है चाहे वो खिताबत का जुमला हो कि हुसैन का मिशन नामुकम्मल या नाकाम हो जाता अगर ज़ैनब साथ में ना होती। वही चीज जो मजलिस के आखिर में आई थी कि हाँ जिहाद का तरीका अलग है, हुसैन तलवार लेके जिहाद करेंगे, ज़ैनब खुतबा देके जिहाद करेंगे, अकबर कलेजे में बर्ची और असगर गले में तीन भाल का तीर खा के जिहाद करेंगे, सकीना के रुखसार पे तमाचे लगेंगे, ये सकीना का जिहाद हो। लेकिन जिहाद बराबर से इनको भी करना और उनको भी, इसके बगैर करबला नामुकम्मल। अलबत्ता ये अलग बात कि जब खानदान का कोई बहुत ही करीबी रिश्तेदार आके ये मशवरा देता, बहुत ही करीबी रिश्तेदार जो है तो नामहरम लेकिन इतना करीबी है कि गोया महरम के करीब करीब, तो हुसैन यही जवाब तो देते हैं, मगर हुसैन के जवाब से पहले बेसाख्ता किसी और का जुमला कानों में पड़ जाता। मसलन अब्दुल्ला इब्न अब्बास आए, खानदान के बहुत ही करीबी, उनके हालात बयान करने का वक्त नहीं है, मंजिल मसाइब शुरू हो चुकी। हुसैन अब्दुल्ला इब्न अब्बास से मुलाकात कर रहे हैं और एक मरतबा अब्दुल्ला इब्न अब्बास कहते कि हुसैन मैंने तेरे बाबा का जमाना देखा और पूरे कूफे के पूरे हालात से मैं वाकिफ, मुझे पता है तू कहां जा रहा। अभी तो हुसैन ने कूफे ही का इरादा किया, अव्वल तो वहां मत जा और अगर जाना ही है तो अपने साथ अपनी बहनों को लेके ना जा, कूफा गद्दारों का शहर है, कूफा बेवफाओं का शहर। हुसैन का जवाब तो आपने सुन लिया, लेकिन यहां पर इससे पहले कि हुसैन ये जवाब दे, पर्दे के पीछे से ज़ैनब कुबरा की आवाज आई, आए अब्दुल्ला इब्ने अब्बास बहन को भाई से जुदा करने का मशवरा दे रहा है या ज़ैनब की मौत का मशवरा दे रहा। भाई से अलग होकर भला बहन जिंदा रह सकती है? ये अलग बात है, ये अलग बात है कि करबला की से पहर जब हुसैन आए और आकर कहा कि ज़ैनब बहन अब मेरा अलविदाई सलाम लो, आज मेरा और तेरा 55 बरस का साथ छूट रहा। अब तौहीन आमेज जुमला आपको लगेगा लेकिन पूरा जुमला सुनिएगा, ये अलग बात है जब हुसैन ने कहा कि आज जुदाई हो रही है 55 बरस की, तो ज़ैनब जिंदा रही मदीने में। ज़ैनब ने कहा था इब्ने अब्बास अगर भाई और बहन को अलग किया तो ज़ैनब मर जाएगी। ज़ैनब सिद्दीका ताहिरा की सिद्दीका ताहिरा बेटी, ज़ैनब गलत बयानी नहीं करती। तो मदीने में जो जुमला कहा था क्या वक्ती जोश में कह दिया था, क्या आम औरतों की तरह जज्बाती होके कह दिया था कि मर जाएगी बहन? और अगर हकीकत बयान कीजिए तो करबला की से पहर ज़ैनब जिंदा कैसे रही? हुसैन के सिर्फ एक जुमले ने ज़ैनब को जिंदा रखा है, वरना याद रखिए कि वाकान जो मदीने में ज़ैनब ने 28 रजब को कहा है यही करबला में 10 मुहर्रम की से पहर को हो जाता। सिर्फ एक जुमले ने, बहन जुदाई हो रही है आखिरी सलाम लो, अब मेरा काफिला तेरे हवाले, मेरा बेटा तेरे हवाले, मेरा जिहाद तेरे हवाले। अब जो ज़ैनब को ये जिम्मेदारी मिली, इमामत को बचाना मेरी जिम्मेदारी, हुसैन के मिशन को बचाना मेरी जिम्मेदारी, मरती भी ज़ैनब को इसे एक जुमले ने जिंदगी अता कर दी। भाई के मिशन को बचाने के लिए ज़ैनब जिंदा है, वरना तो भाई से अलग होके जिंदा नहीं रह सकती। और इसी हवाले से फिर हुसैन ने सवारियां इस तरह तैयार कराई कि मुखद्दरात इस्मत व तहारत भी हुसैन के साथ चले। महले बनी हाशिम में पहरा लग गया और इस पहले की निगरानी कौन कर रहा, ये पहले इस पहरे का कंट्रोल किसके हाथ में है, ये सरकार खैरत व हया अबुल फजल अब्बास के हाथ में आज महले बनी हाशिम है। ना महरम तो ना महरम मर्द, कोई मुमय्यस बच्चा भी आज इस महल्ले में घर से बाहर नहीं निकल सकता। रसूल का हरम जा रहा, अली की बेटियां जा रही, फातिमा की वारिस जा रही, सख्त तरीन पहरे में सवारियां लाई गई। अल्लाह आपको मदीने ले जाए और कोई बताने वाला आपको वो जगह बताए जहां पे ये सवारियां लाके बिठाई गई थी। सवारियां आ रही हैं, हर सवारी पे महमिल है, महमिलों के ऊपर या अमारियों पर पर्दे पड़े हुए, और जैसे जैसे एक एक सवारी आती है हुसैन पैगाम भिजवाते हैं कि ये किस बीबी की सवारी है। एक मरतबा उम्मे फरवा की सवारी आई, हुक्म इमाम पाया, उम्मे फरवा बाहर निकली, कासिम माँ का इंतजार कर रहे हैं। 13 बरस के कासिम ने हाथ पकड़ के सहारा दे के माँ को सवार कराया। लैला की सवारी आई, 18 साल का अकबर माँ का इंतजार कर रहा है, अकबर ने सहारा दे के माँ को सवार कराया। उम्मे कुलसूम की सवारी आई, उम्मे कुलसूम की औलाद नहीं نہیں ہے یا بہت چھوٹی ہے. ایک بار عباس آگے بڑھے اور ام کلثوم کو سہارا دے کے سوار کرایا, اور پھر آخری وہ مرحلہ آیا جب ثانیہ زہرا زینب کبریٰ کی سواری آئی اور شہزادی حجاب کے ساتھ اپنے حجرے سے باہر آتی ہیں. جیسے ہی شہزادی کو باہر آتا دیکھا, ایک طرف سے اکبر تڑپ کے آگے بڑھے, ایک طرف سے عباس دوڑ کے آگے بڑھے, مگر حسین نے روک دیا. حسین نے روک دیا, نہیں عباس تم نہیں, نہیں اکبر تم نہیں, میری بہن سوار ہو رہی ہے, زینب کو حسین سوار کرائے گا. اور ایک بار حسین نے زینب کو سوار کرایا, کس شان سے, کس طہارت کے ساتھ یہ قافلہ چلا. اب سوچئے 28 رجب کو مدینے میں جن بیویوں نے اپنے قافلے کی یہ شان دیکھی ہے, جب 11 محرم کربلا کا میدان سواریاں لائی گئیں, نہ محملیں ہیں, نہ آماریاں ہیں, نہ پردے ہیں, نہ سوار کرانے والے, بیویوں کے دل پہ کیا قیامت گزری ہوگی. ہر ایک کو اپنا وارث یاد آ گیا. فرما نے اس اونٹ کو دیکھا, آواز دی, قاسم بیٹا تیری ماں سوار ہو رہی ہے, کیا تو بھی ماں کو سہارا نہ دے گا. لیلا نے اکبر کو آواز دی, کلثوم نے عباس کو پکارا, لیکن شریکت الحسین ہے زینب, شریکت الحسین. بیویوں کی بے چینی دیکھی, کہا بیویوں گھبراؤ نہیں, اگر آج عباس نہیں ہے, اکبر نہیں ہے, قاسم نہیں ہے, حسین نہیں ہے, تو کیا ہوا, ابھی علی کی بیٹی زینب ہے, میں تمہیں سوار کراؤں گی. ہر بیوی کو سہارا دیا, ہر بیوی کو سوار کرایا, مگر آخر میں زینب کی باری آئی. ایک مرتبہ بڑی حسرت سے دائیں طرف دیکھا, ایک مرتبہ بائیں طرف دیکھا, مدینہ یاد آ رہا ہے, آواز دیتی ہے, فرات کو دیکھ کر آواز دیتی, عباس تیری بہن سوار ہو رہی ہے, کیا تو بھی سہارا نہ دے گا. بھئی یہ جملہ سننا تھا, یہ جملہ سننا تھا. ایک مرتبہ میرا بیمار امام گلے میں توق, ہاتھوں میں ہتھ کڑی, پاؤں میں بیڑی آگے بڑھا, کہا پھوپھی اماں اگر چچا عباس نہ رہے, ابھی آپ کا بھتیجا موجود ہے, ارے میں آپ کو سوار کراتا ہوں. اور سجاد نے زینب کو سوار. خدا بندہ ان مصائب اہل بیت, مصائب زینب کبریٰ, مصائب سرکار سید الشہداء پہ گریہ کرنے والے مومنین اور مومنات کے اس گریہ کا واسطہ, ان کو, ان کے گھروں کو, ان کے گھر والوں کو, ان کی اولادوں کو دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما. دنیا بھر کے مظلوم مسلمانوں اور دنیا بھر کے مظلوم شیعان حیدر کرار کی مال, جان, عزت اور اولاد کی حفاظت فرما. اس گریہ کا واسطہ غم حسین کے سوا ہمیں دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما, ہماری حاجت قبول فرما. ہمارے مرحومین خصوصاً جن کا آج سال ثواب ہے, اعلی علین میں انہیں بلند درجات عطا فرما, بیماروں کو شفاء کاملہ عطا فرما. کچھ لوگ مشکلات میں گھرے ہیں, انہوں نے خاص التماس کی ہے, خداوندہ ان کو اور جو التماس نہ پہنچا سکے ان سب کی پریشانیوں کو دور فرما, ظہور امام زمانہ میں تاجیل فرما. ماتم حسین.